अर्जुनधारा नगरपालिकासँगको सहकार्यमा अब अर्जुनधारा खबर।
नमस्कार, रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np बाट विश्वभर एकैसाथ प्रसारण भइरहेको हरेक सोमबार बिहान 8 बजे प्रसारण हुने रेडियो भिजनको अर्जुनधारा खबरमा यहाँहरूलाई हार्दिक स्वागत छ। म गणेश पोखरेल। अर्जुनधारा नगरपालिकासँगको सहकार्यमा हामीले हरेक हप्ताको सोमबार बिहान 8 बजे अर्जुनधारा खबर प्रसारण गर्ने गरेका छौं। अहिले विश्वभरि कोरोना भाइरस COVID-19 को संक्रमण तीव्र भइरहेको छ। यो तीव्र संक्रमणका बीचमा कोरोना भाइरससँग सावधानी अपनाउँदै, संक्रमणसित स्वास्थ्य सावधानीहरू अपनाउँदै आफ्ना दैनिक जीवनहरूलाई पनि अगाडि बढाउनु पर्ने अवस्था छ। अहिलेसम्म विश्वभरमा 2,35,82,985 जना कोरोना भाइरसका संक्रमितहरू भइसकेका छन्। तीमध्ये 1,68,92,972 केस क्लोज भएको छ भने 1,60,80,485 जना अर्थात 95% कोरोना भाइरसका संक्रमितहरू निको भएका छन्। अहिलेसम्म विश्वभरमा 8,12,487 अर्थात 5% कोरोना भाइरस संक्रमितको मृत्यु भएको तथ्याङ्क छ। अहिले विश्वभरमा 66,90,013 जना कोरोना भाइरसका सक्रिय संक्रमितहरू छन्। सबैभन्दा बढी अमेरिकामा 58,74,146 जना कोरोना भाइरसका संक्रमित छन् भने अमेरिकामा मृत्यु हुनेको संख्या 1,80,604 जना पुगेको छ। दोस्रो धेरै संक्रमित ब्राजिलमा छन्। ब्राजिलमा 36,05,783 कोरोना भाइरसका संक्रमित पुग्दा 1,14,772 जनाको मृत्यु भएको छ। तेस्रो धेरै संक्रमित इन्डियामा छन्। इन्डियामा अहिलेसम्म 31,05,185 जना कोरोना भाइरसका संक्रमित पुगेका छन् भने 57,692 जनाको मृत्यु भएको तथ्याङ्क छ। इन्डियामा अहिले 23,36,796 जना कोरोना भाइरसका संक्रमितहरू निको भएको र अहिले 7,10,697 जना सक्रिय संक्रमितहरू रहेको बताइएको छ। चौथो स्थानमा रसिया छ। रसियामा 9,56,749 जना कोरोना संक्रमित छन् भने पाँचौं स्थानमा रहेको साउथ अफ्रिकामा 6,09,773 जना कोरोना भाइरसका संक्रमित छन्। यो गरीको अवस्थालाई पनि मध्यनजर गर्दै झापाको पनि विभिन्न ठाउँमा समुदायमा कोरोना संक्रमण देखिएको छ। बिर्तामोड नगरपालिकाको वडा नम्बर 5 मा समुदायमा कोरोना संक्रमण देखिएको छ। मेचीनगर नगरपालिकामा समुदायमा संक्रमण देखिएको छ भने दमक नगरपालिका लगायतका ठाउँहरूमा पनि समुदायमा संक्रमण देखिएको अवस्था छ। यी कुराहरूलाई ध्यानमा राख्दै अर्जुनधारा नगरपालिकाको पनि वडा नम्बर 1 मा समुदायमा कोरोना भाइरसको संक्रमण देखिसकेपछि अहिले अर्जुनधारा भने खुल्ला छ। अर्जुनधारा नगरपालिकाले आर्थिक वर्ष 2077-78 का लागि पारित गरेको नीति कार्यक्रम र बजेट राजपत्रमा प्रकाशित गरी सार्वजनिक पनि गरेको छ। नगर प्रमुख हरिकुमार राणाले हिजो पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी नगरको नीति कार्यक्रम र बजेट उल्लेख भएको अर्जुनधारा नगरको राजपत्र सार्वजनिक गर्नुभएको हो। सो अवसरमा वितरित अर्जुनधारा राजपत्रमा भनिएको छ, 2077 साल असार 10 गतेबाट 26 गतेसम्म सञ्चालन भएको 7 नगरसभाले पारित गरेका वार्षिक नीति तथा कार्यक्रम ऐन तथा विशेष निर्णयहरू सम्बन्धी सबैको जानकारीका लागि प्रकाशन गरिएको छ। राजपत्र सार्वजनिक गर्दै मेयर राणाले 79,63,41,000 रुपियाँको बजेट चालु आर्थिक वर्षकामा कार्यान्वयन हुने बताउनुभयो। हामीले अर्जुनधारा नगरलाई कृषि र पशु विकासमा अगाडि बढाउने सोचेका छौं। मेयर राणाले भन्नुभयो, किसानलाई नै प्रतिफल दिने गरी नगर स्तरीय एउटा सहकारी सञ्चालन गर्ने तयारी गरेका छौं। सो अवसरमा नगरका कार्यक्रमबारे प्रदेश सांसद बिर्ख प्रधान, प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेल, योजना अधिकृत हिमराज सेनाई र स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेत लगायतले नगरले अवलम्बन गरेका कार्यक्रमबारे प्रस्ट्याउनु भएको थियो। आजको अर्जुनधारा खबरमा हिजो आयोजित कार्यक्रममा अर्जुनधारा नगरपालिकाका मेयर हरि राणा, प्रमुख प्रशासकीय अधिकृत पंकज बुर्तेल, योजना अधिकृत हिमराज सेडाई, स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेत र प्रदेश सांसद बिर्ख प्रधानले व्यक्त गर्नुभएका विचारलाई क्रमशः राखेका छौं। सबैभन्दा पहिले यहाँहरूले हरिराणाले राख्नुभएको विचारलाई सुन्न सक्नुहुनेछ, मेयरको विचारलाई सुन्न सक्नुहुनेछ। त्यसपछि यहाँहरूले प्रमुख प्रशासकीय अधिकृत पंकज बुर्तेल, त्यसपछि योजना अधिकृत हिमराज सेनाई र त्यसपछि स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतको कुरा सुनिसकेपछि यहाँहरूले प्रदेश सांसद बिर्ख प्रधानको कुराकानी सुन्न सक्नुहुनेछ।
अर्जुनधारा नगरपालिकाद्वारा विनियोजित 2077-78 को वार्षिक बजेट, आर्थिक विनियोजन विधेयक, राजस्व संकलन संबंधी विधेयक र केही विशेष प्रस्तावहरू र नगरपालिकाले तय गरेको नीति कार्यक्रमलाई आज सार्वजनिकरण गर्नको निम्ति महत्त्वपूर्ण समय उपलब्ध गराउनु हुने माननीय बिर्ख प्रधानज्यू, नगर प्रवक्ता तथा बोर्ड सदस्यज्यूहरू, प्रमुख प्रशासकीय अधिकृतज्यू र सम्पूर्ण पत्रकार साथीहरू, म अर्जुनधारा नगरको तर्फबाट हार्दिक स्वागत अभिवादन व्यक्त गर्न चाहन्छु। यो COVID-19 को कारणले गर्दाखेरि हामीलाई केही असहजताहरू उत्पन्न भए, यो स्वाभाविकै पनि हो, अस्वाभाविक छैन। तर यो चाहिँ अस्वाभाविक असहजतालाई पनि हामी अर्जुनधारा नगरपालिकाले अन्य पालिकाहरूमा जस्तो आज 40 जिल्लाहरू चाहिँ बन्दाबन्दीको ऊभित्र फँसेको छ, झापा फँसेको छैन र झापाका पनि केही पालिकाहरू चाहिँ फँसेका भए पनि यो नगरपालिका फँसेको छैन र यसलाई जोगाउँदै हामीले यस वर्षको चालु वर्षको योजनाहरू चाहिँ प्रक्षेपण गरिएको छ। करिब करिब हामीले 79 करोडको हामीले रकम विनियोजन गरिएको छौँ र 79 करोडको रकमभित्र चालु खर्च शिक्षकलाई पनि विनियोजन गरिएको छ, प्रस्ताव गरिएको छ यिनै अनि प्रस्तावित ऊ छ। अनि हामीले चलाउन नपाउने सशर्तका पैसादेखि बाहेक जम्मा 20,33,00,000 रुपियाँ यो साल हामीले पूर्वाधार विकासमा, आर्थिक विकासमा, सामाजिक विकासमा, यो मानव संसाधनको विकासमा, विपद व्यवस्थापनमा चाहिँ हामीले चाहिँ प्रक्षेपण जम्मा 20,33,00,000 हामीले विनियोजन गरेको छौँ। गत वर्ष चाहिँ कोरोनाको कारणले गर्दा केही असन्तुलित भएको करिब करिब 8 करोड जति रकम यो साललाई योजनाहरूलाई यो साललाई निरन्तरता दिँदै अगाडि बढाउने दिशातिर अभिलक्षित छौँ। यो साल नै सबैभन्दा कम रकम भएको भए पनि हामीले बहुवर्षीय योजना सञ्चालन गरेर भए पनि नगरपालिकाभित्र रहेका बनाउन बाँकी रहेका अब 7 वडा कार्यालयहरूलाई चाहिँ आगुम पुष मसान्तसम्ममा सम्पन्न गर्ने गरी अगाडि बढाउने लक्ष्य लिएका छौँ। हामीले हरेक वडामा 1 किलोमिटर न्यूनतम कालोपत्र निर्माण गर्ने हामीले लक्ष्य लिएका छौँ र त्यो 1 किलोमिटर कालोपत्र निर्माण गर्नुभन्दा अगाडि हाम्रो लक्ष्य भनेको हिजो निर्माण गरिएका कालोपत्रेहरूलाई हामीले एक सरो ढङ्गले चाहिँ त्यसलाई फेरि के भन्छ त्यो एक खेप चाहिँ त्यसलाई मर्मत सम्हार गरेर अगाडि बढाउने लक्ष्य पनि लिएका छौँ। अन्यथा कालोपत्र सङ्घ प्रदेशले हामीलाई बनाइदिन्छ तर त्यसलाई मर्मत सम्हार गर्ने रकम नभएको हुँदाखेरि नगरपालिकाले पनि याद नगर्दाखेरि फेरि भोलि ठुलो धनराशि खर्च हुने बुझिएको हुँदाखेरि त्यो ढङ्गले लाने दिशातिर लागेका छौँ र हामी प्रदेश सरकारलाई धन्यवाद दिन चाहन्छौँ माननीय बिर्ख प्रधान ज्यू मार्फत कि हामीले चेकड्यामको निम्ति यो भिरिङ खोलामा अगाडि सारिएको प्रस्तावलाई स्वीकार गरेर त्यहाँ चाहिँ चेकड्यामको प्रस्ताव अगाडि बढ्ने कुरो हामीले निर्माण हुने कुरो बुझिएको छ। हामीले राष्ट्रपति चुरे मार्फत हाम्रो खोला किनारहरूलाई व्यवस्थापन गराउन, जनताको तटबन्धलाई व्यवस्थापन गराउन, सिँचाइलाई पनि व्यवस्थापनको निम्ति सहभागी हुनको निम्ति उहाँहरूले महत्त्वपूर्ण योगदान निर्वाह भूमिका निर्वाह गर्नुहुने विश्वास आशा लिएका छौँ र सङ्घ सरकारले पनि हामीलाई सर्वाङ्गीण विकासको निम्ति रणनीतिक सडकहरू बनाउने, डोलीडारबाट चाहिँ व्यवस्थापन सडकहरूलाई गराउने, हाम्रो विद्यालयहरूलाई विशेष अनुदान दिएर समुचित व्यवस्थापन गराउनेदेखि लिएर महत्त्वपूर्ण योजनाहरू हामीलाई प्रदान सहयोग गरेको हुँदा यो कार्यक्रम मार्फत सङ्घ सरकारलाई पनि म हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु र नगरपालिकाले यसपटक एउटा चाहिँ नयाँ परीक्षण प्रयोग आम नागरिकहरूको जीवनमा किन असन्तुलन आउँछ? मरिमरी काम गर्छ जसले भोगै बस्नुपर्छ, यो कुराको अन्त्य कसरी गर्न सकिन्छ? बहुदल आउँछ, किसानलाई त्यसको खुसियाली आउँदैन, सङ्घीय लोकतन्त्र गणतन्त्र आउँछ, किसान र मजदुरको मुखमा मुहारमा खुसियाली आउँदैन, यो कुराको अन्त्य गर्नको निम्ति यो आम नागरिकले बुझेको कुरो बिचौलियाहरूको शोषणको कारणले गर्दा हाम्रो जीवन जहिले पनि चाहिँ कष्टपूर्ण भयो, यसलाई अन्त्य गर्नको निम्ति सरकारले गम्भीरतापूर्वक योजना बनाएन भन्ने खालको कुरालाई हामीले नयाँ प्रयोग र परीक्षणको रूपमा अर्जुनधारा नगरपालिका विशेष सहकारी स्थापना गरेर आम नागरिकहरूलाई त्यसको सदस्य बनाएर किसानहरूलाई मजदुरहरूलाई पनि त्यसको चाहिँ सदस्य बनाउँदै राज्यबाट दिइने अनुदानहरूलाई सेयरको रूपमा राखेर र पछि त्यसको लाभांश सम्बन्धित उत्पादक र प्रशोधक साथीहरूलाई नै वितरण गर्ने गरी नयाँ परीक्षणको प्रयोगको सहकारी गठन गरेर अगाडि बढ्ने कोसिस गरिएको छ र यो चाहिँ नयाँ छ र यसलाई सफल बनाउनुको निम्ति तपाईँ सम्पूर्ण नगरवासी दाजुभाइ दिदीबहिनीहरू, पत्रकार साथीहरू र जिम्मेवार राजनीतिक दलका नेताहरू र जनप्रतिनिधिहरू र विभिन्न पेसा व्यवसायका उद्यमी व्यापारी साथीहरूको र विद्वान शिक्षक बुद्धिजीवीहरूको पनि महत्त्वपूर्ण योगदान र भूमिका यसबाट प्रदान गरेर अर्जुनधाराका नागरिकहरूको जीवनशैलीमा रूपान्तरण ल्याउने कोसिसको नीति प्रक्षेपण गर्न लागि छ। यो नीतिलाई सम्पन्न गराउनको निम्ति सबै तह तबकाबाट यथोचित सहयोग प्रदान हुने आशा विश्वासको साथ अब आवश्यक विषयवस्तुहरू यो प्राविधिक विषयवस्तुहरूमा चाहिँ अब डिटेल्समा चाहिँ प्रमुख प्रशासकीय अधिकृतज्यू पङ्कज भुर्तेलज्यूलाई म चाहिँ आग्रह गर्न चाहन्छु।
आर्थिक वर्ष 2077-78 लागि हाम्रो जम्मा हामीले विनियोजन गरेको बजेट चाहिँ 79,63,41,000 रुपियाँ हो, जस अन्तर्गत हामीलाई चाहिँ नगरपालिकातर्फको आन्तरिक आयबाट 5,50,00,000 अनुमान गरेका छौँ र नेपाल सरकारबाट हामीलाई सशर्त अनुदान 24,55,00,000 रुपियाँ र वित्तीय समानीकरण अनुदान 16,75,00,000 रुपियाँ प्राप्त हुने अपेक्षा गरेका छौँ। त्यसै गरी राजस्व बाँडफाँडतर्फ नेपाल सरकारबाट 10,20,00,000 र प्रदेश सरकारबाट ढुङ्गा घिटी बालुवाको समेत गर्दाखेरि 8,26,00,000 रुपियाँ प्राप्त होला भन्ने अपेक्षा गरेका छौँ। तीमध्ये ढुङ्गा घिटी बालुवाबाट 4,00,00,000 हामीले अपेक्षा गरेका छौँ र यही सन्दर्भमा ढुङ्गा घिटी बालुवाको हामीले ठेक्का पनि लगाइसकेका छौँ, सूचना पनि जारी गरेका छौँ र टोटली ई बिडिङ मार्फत हामीले गरेका छौँ। यसमा हार्ड बिड भन्ने हुँदैन, टोटली ई बिड मात्रै हुन्छ र यसरी हामीले यहाँहरूलाई दिएका छौँ यसको यो उसमा। त्यसैमा हाम्रो डिटेल कुन कुनमा कति को अनुमान गरेका छौँ भनेर हामीले चाहिँ गरेका छौँ यसमा र हामीले नगरपालिकाले आफ्नो उसबाट चलाउन सक्ने भनेको चाहिँ के थियो भनेदेखि गत साल चाहिँ कोभिडको कारणले गर्दाखेरि हामीले काम गर्न सकेनौँ, कतिपय योजनाहरू काम गर्न सकेनौँ। योजनाको स्ट्याटस कस्तो छ, कति काम गर्न बाँकी रह्यो, कति काम गर्न बाँकी छ भनेको स्ट्याटस हाम्रो योजना शाखाको प्रमुख सर पनि हुनुहुन्छ, म पछाडि उहाँले त्यसमा ब्रिफ गर्नुहुनेछ। हाम्रो स्वास्थ्यको सर पनि हुनुहुन्छ, स्वास्थ्यको सरले कोभिड-19 सम्बन्धमा ब्रिफ गर्नुहुनेछ के हुँदैछ भनेर यहाँहरूलाई डिटेलमा। र अन्य कुराको हकमा चाहिँ हाम्रो मेयर साहबले भन्नुभयो जस्तै 20,33,00,000 रुपियाँ चाहिँ हामीले बाँडफाँड गर्न सक्ने योजना थियो। यो 20,33,00,000 चाहिँ कसरी भयो भन्दाखेरि यसमा चाहिँ हामीले नगरपालिकाको आन्तरिक जुन कार्य सञ्चालनहरू हुन्छ, कर्मचारीका तलब भत्ता लगायत, त्यसमा 12,00,00,000 रुपियाँ हामीले खर्च गर्नुपर्ने देखियो। त्यसै गरी यो कोभिडको कारणले हाम्रो काम हुन नसकेका जुन विभिन्न योजनाहरू थिए ती योजनाहरूलाई चाहिँ हामीले यो वर्ष काम सक्छौँ भनेर चाहिँ 8,00,00,000 रुपियाँ हामी त्यसले त्यसमा छुट्याउनु पऱ्यो। त्यसले गर्दाखेरि चाहिँ हाम्रो चाहिँ 20,32,33,00,000 मात्रै हामी सीमित भयौँ र यो यस अन्तर्गत हामीले चाहिँ आर्थिक विकासतर्फ 3,68,50,000 रुपियाँ छुट्याएका छौँ भने सामाजिक विकासतर्फ 3,75,00,000 रुपियाँ छुट्याएका छौँ र वन वातावरण तथा विपद व्यवस्थापनतर्फ 2,50,00,000, पूर्वाधार विकासतर्फ 9,55,00,000 र सुशासन तथा संस्थागत विकासतर्फ 45,00,000 रुपियाँ हामीले छुट्याएका छौँ। यस अन्तर्गत हामीले आर्थिक विकासमा कृषि विकासतर्फ 98,50,000 रुपियाँ, पशुपक्षी विकासतर्फ 1,40,00,000, पर्यटन विकासमा 30,00,000 र अघि मेयर साहबले भन्नुभएको जस्तो हाम्रो जुन विशिष्ट नगर विकास सहकारी भने जुन हामीले एउटा विशिष्ट प्रकारको सहकारी खोल्न खोज्दैछौँ त्यसको लागि हामीले 1,00,00,000 रुपियाँ छुट्याएको अवस्था छ। र यसमा कृषितर्फ चाहिँ हामीले कृषि र पशुपक्षी लगायतको जुन आर्थिक विकासको तर्फ छ त्यसमा चाहिँ हामीले चाहिँ सहकार्यमा र सहभागितामूलक ढङ्गबाट गर्ने र सहकारी गर्दाखेरि चाहिँ व्यक्तिसँग साझेदारी गर्ने र संस्थाहरूसँग पनि साझेदारी गर्न सकिन्छ। हाम्रो नगर विकास सहकारी मार्फत पनि हामी साझेदारी गर्न सक्छौँ भनेर त्यसरी हामीले कृषि र पशुपक्षीमा विशेष गरेका छौँ। र अहिले बाहिर पनि अलिअलि हल्ला चलिरहेकै छ, हाम्रो अजन्तारा नगरपालिकालाई चाहिँ हामी लोकल कुखुराको हबको रूपमा विकास गर्ने भनेर भनिरहेका छौँ। त्यो हाम्रो एउटा यसपालिको हाम्रो एकदम भनौँ न महत्त्वाकाङ्क्षी योजना हो भन्दा पनि हुन्छ। र यसबाट चाहिँ हामीले ठुलो सङ्ख्यामा चाहिँ आम्दानी नगरमा भित्रिन सक्छ भन्ने सोच बनाएका छौँ। त्यसै गरी हामीले यसलाई चाहिँ बाख्राको हबको रूपमा पनि विकास गर्न र बाख्राको मासुबाट पनि आय आर्जन गर्ने र यसलाई चाहिँ विभिन्न जस्तो धानदेखि लिएर सुपारीदेखि लिएर विभिन्न जुन उत्पादन हुन्छ कृषि उपजहरूको पनि पकेट एरियाको रूपमा विकास गर्दै लाने योजना अनुरूप त्यही अनुसार चाहिँ हामीले त्यही अनुसारका कार्यक्रमहरू बनाएका छौँ। कार्यक्रमहरू डिटेल यहाँहरूसँग छ, हेर्न सक्नुहुनेछ यहाँहरूले। स्वास्थ्यतर्फ 90,00,000 रुपियाँ हामीले छुट्याएका छौँ। यो 90,00,000 भनेको चाहिँ हाम्रो स्वास्थ्यका प्रत्येक वाडामा स्वास्थ्य चौकीहरू जुन हाम्रो सञ्चालित छन् ती स्वास्थ्य चौकीहरूलाई गर्नको लागि र केही क्वारेन्टाइनको लागि पनि हामीले छुट्याएका छौँ। छुट्टै विपद व्यवस्थापनको लागि पनि हामी छुट्टै पैसा छुट्याएका छौँ। यसबाट पनि त्यसमा केही सहयोग हुन्छ। हामीले स्वास्थ्यतर्फ आयुर्वेदको जुन छ अहिले एकदम आयुर्वेदप्रति जनताको चाहना पनि बढिरहेको आकर्षण पनि बढिरहेको अवस्थामा आयुर्वेदलाई चाहिँ हामीले अहिले शनिश्चरीमा भइरहेको आयुर्वेदलाई सालबाडी एरियामा एउटा र अर्को खुजराबारी एरियामा अर्को गरेर नगरको 3 कुनामा यसलाई लैजाने भन्ने सोच हामीले बनाएका छौँ। त्यसै गरी हामीले चाहिँ शिक्षातर्फ पनि 1,06,00,000 रुपियाँ हामीले विनियोजन गरेका छौँ, जस अन्तर्गत हामीले चाहिँ अब शिक्षामा केही भौतिक सुधारका कामहरू गर्ने र हामीले चाहिँ शिक्षाको भौतिक सुधारको लागि चाहिँ केन्द्र सरकारले पनि हामीलाई अलिकति बढी माया गरेको छ र केन्द्र सरकारसँग टाइअप गरेर हामीले चाहिँ 2,00,00,000 रुपियाँ चाहिँ केन्द्र सरकारबाट हामीलाई 6 स्कुलको भौतिक सुधारको लागि त्यसै आएको छ र सशर्त अनुदानमा पनि विद्यालयको भौतिक सुधारको लागि प्राप्त भएको छ र हामीले दिएको जुन 1,06,00,000 रुपियाँ छ यसबाट विशेष गरी सामान्य कुराहरू क्या जस्तो सिलिङ फ्यानको कुरो, खानेपानीको फिल्टरको कुरो होइन, ड्रेसिङ रुमहरूका कुराहरू हो त्यस्ता कुराहरूमा र त्यो जुन विद्यालयका कर्मचारी र शिक्षकहरू इसिडी शिक्षकहरू जुन बाल शिक्षिकाहरू छ उहाँहरूलाई चाहिँ प्रत्येक कर्मचारी र इसिडी शिक्षकहरू जो चाहिँ महिनाको 5,000-6,000 रुपियाँमा गुजारा गरिराख्नु भएको छ उहाँहरू सबैलाई नगरपालिकाले 6,000 रुपियाँ मासिक भत्ता दिने भनेर हामीले गरेका छौँ र त्यसमा मात्रै हाम्रो चाहिँ 61,00,000 रुपियाँ हाम्रो त्यसमा मात्रै खर्च हुने देखिएको छ। त्यसै गरी हामीले वातावरणतर्फ वन वातावरण विपद व्यवस्थापनतर्फ 2,50,000 रुपियाँ जुन छुट्याएका छौँ त्यसमा 1,50,00,000 चाहिँ हामीले विपद व्यवस्थापन मात्रै छुट्याएका छौँ। यो कोरोनाको पनि ऊ भएको र हाम्रो नगरपालिका चाहिँ विपदले एकदम ऊ गरेकोले गर्दाखेरि विपदमा छुट्याएका छौँ र 80,00,000 रुपियाँ हामीले जल उत्पन्न प्रकोप नियन्त्रणको लागि भनेर छुट्याएका छौँ। मेयर साहबले भन्नुभयो जस्तो प्रत्येक वाडामा चाहिँ हामीले चाहिँ 1-1 किलोमिटर चाहिँ कालोपत्रे बहुवर्षीय योजना अन्तर्गत राखेका छौँ र त्यो यही वर्षदेखि हामी त्यो सुरु गर्छौँ। प्रत्येक वाडामा कम्तीमा 5 किलोमिटर चाहिँ टप ग्राभेल भनौँ न एउटा उत्कृष्ट ग्राभेल बनाउने भनेर पनि हामीले योजना बनाएका छौँ र त्यसै गरी चाहिँ हामीले आवासलाई पनि ठुलो महत्त्व दिएका छौँ। जनताको आवास जुन गरिबहरूको लागि जुन आवास गर्नुपर्ने छ त्यसको लागि पनि हामीले तराई मध्य समृद्धि कार्यक्रममा पनि त्यसैको प्रस्ताव माग गरेर त्यही काम हामीले गरेका छौँ र अहिले चाहिँ एउटा आवास हाम्रो त्यहाँ 3 वाडामा सुरु पनि भइसकेको छ, मतलब कम्प्लिट भइसकेको छ। यहाँहरूले पनि गएर एकचोटि यसो एकचोटि हेर्न सक्नुहुन्छ, रमाइलो छ। त्यो हाम्रो ध्रुवसुन्दलीको जुन बनाएका छन् बर्दिवासमा लगभग त्यसकै झल्को आउने खालको हामीले बनाएका छौँ, त्यो हेर्न अनुरोध गर्दछु। अब यस्तै कुराहरू नै हाम्रा बजेटमा छन् र हामीले अब यहाँले हेरिहाल्नु थाहा छँदैछ हाम्रो चाहिँ विशेष गरी यो बजेटमा यसपालि भार परेको कारण चाहिँ यो ढुङ्गाकेटी बालुवाको जुन ठेक्का थियो त्यो ठेक्का लाग्न सकेन र केन्द्र सरकारबाट प्राप्त हुने अनुदानहरू पनि यो कोभिडको कारणले केन्द्र सरकारकै राजस्व उठेन त्यो नउठेकोले गर्दाखेरि हामीले पनि राजस्व प्राप्त गर्न सकेनौँ यो दुईवटा कारणले गर्दाखेरि बजेटमा ठुलो भार परेको थियो र त्यसलाई चाहिँ हामीले यो वर्ष मेकअप गर्ने गरी हामीले भुक्तानी बाँकीमा राखेका छौँ यति भन्दै मैले मेरो भनाइ यहीँ टुङ्ग्याएँ अब योजना सम्बन्धी हाम्रो सेनाई सरले अलिकति गर्न सक्नुहुन्छ
गत आर्थिक वर्षमा चाहिँ नगर स्तरीय योजना र वडा स्तरीय योजनाहरू जम्मा नगर स्तरीय योजनाहरू 65 र वडा स्तरीय योजनाहरू 341 योजनाहरू स्वीकृत भएका थिए जसमा सम्झौता नगर स्तरीय 12 भए र वडा स्तरीय 241 भए सम्झौता हुन बाँकी 50 नगर स्तरीय र 100 वडा स्तरीय र त्यसमा सम्पन्न नगर स्तरीय 19 र सम्पन्न वडा स्तरीय 257 र सम्पन्न हुन बाँकी चाहिँ 43 नगर स्तरीय र 84 वडा स्तरीय छन् यसमा जम्मा चाहिँ प्रतिशतको हिसाबले हेर्दा नगर स्तरीय योजनाहरू लगभग 51% योजनाहरू सम्पन्न भए र वडा स्तरीय योजनाहरू चाहिँ 77% योजनाहरू सम्पन्न भए र यसको चाहिँ डिटेल यहाँ छ योजनाहरूसहित यो धेरै ठुलो बुक छ यसमा कुन कुन योजनाहरू सम्पन्न भए कुन कुन योजनाहरू सम्पन्न हुन बाँकी छन् र कुन कुन योजनाहरू चाहिँ अघि हिसाबले भने यस्तै दायित्वमा सरेका योजनाहरू पनि कुन कुन छन् भन्ने बारेमा यसको डिटेल चाहिँ यहाँ छ र यसको वडा अनुसारै भन्नुपर्दाखेरि चाहिँ वडा नम्बर 1 जम्मा 17 योजना थिए त्यसमा सम्झौता भए 12 र बाँकी 5 सम्पन्न 12 भए र अब बाँकी 5 छन् यसै गरी वडा नम्बर 2 40 सम्झौता भएका 35 सम्झौता हुन बाँकी 5 सम्पन्न 37 यसै गरी वडा नम्बर 3 23 जम्मा योजना सङ्ख्या 19 सम्झौता भएका थिए त्यसमा सम्झौता हुन बाँकी 4 र सम्पन्न 16 भए यसै गरी वडा नम्बर 4 जम्मा योजना सङ्ख्या 33 थिए सम्झौता भएका 26 र सम्झौता हुन बाँकी 7 र त्यसै गरी वडा नम्बर 5 43 योजना सङ्ख्या र 30 योजना सम्झौता भएका थिए र सम्झौता हुन बाँकी 13 थिए त्यसै गरी वडा नम्बर 6 जम्मा योजना सङ्ख्या 18 र सम्झौता भएका 30 वडा नम्बर 6 18 योजना जम्मा 10 चाहिँ सम्झौता भए 8 बाँकी त्यस्तै वडा नम्बर 7 20 योजना जम्मा त्यसमा सम्झौता भएका 11 र सम्झौता हुन बाँकी 9 वडा नम्बर 8 35 सम्झौता भएका 30 र सम्झौता हुन बाँकी 5 वडा नम्बर 9 26 योजना जम्मा त्यसमा चाहिँ सम्झौता भएका 15 र सम्झौता हुन बाँकी 11 छन् त्यस्तै वडा नम्बर 10 50 सम्झौता भएका 33 सम्झौता हुन बाँकी 17 र वडा नम्बर 11 जम्मा योजना सङ्ख्या 36 थिए त्यसमा सम्झौता भएका 20 र सम्झौता हुन बाँकी 16 यसरी चाहिँ यसको बजेटसहित यहाँ उल्लेख गरिएको छ गत वर्षको चाहिँ योजनाको समरी यही नै हो र यसको डिटेल चाहिँ हामीसँग छ यहाँहरूलाई उपलब्ध गराउने छौँ
हाम्रोमा अहिलेसम्म कुल पुरुष सङ्ख्या चाहिँ 464 चाहिँ विदेशहरूबाट आउनु भएको छ भने महिलाहरू 158 आउनुभएको छ र पोजिटिभ केस हाम्रोमा समुदायमा 1 र क्वारेन्टाइनमा जम्मा 21 र 1 हाम्रै क्वारेन्टाइनमा देखिएको जो चाहिँ बिरतामोडवासी भएकोले उहाँलाई हामीले बिरतामोड ट्रान्सफर गरेका छौँ र त्यसो गर्दा हाम्रोमा देखिएको जम्मा समुदायसहित गर्दा 22 हो र अहिले 22 हाम्रो आइसोलेसनबाट चाहिँ निस्किसक्नु भइसकेको छ र अहिले हाम्रोमा शून्य अवस्थामा छ अहिलेसम्म हाम्रोमा साउनको 32 942 पिसिआर टेस्ट गरिसकेको छौँ भने 43+ उता 16 हामीले 19 रिपोर्ट चाहिँ हामीले यसमा एड गरेका छौँ यो भदौको रिपोर्टमा आउने भएकोले गर्दा र अहिले हाल हाम्रो क्वारेन्टाइन चाहिँ लगभग खाली भएको अवस्था छ अहिले हामीसँग क्वारेन्टाइनमा जम्मा 3 र 1 होम क्वारेन्टाइनमा जम्मा 4 हुनुहुन्छ आजको मितिमा र विदेशबाट आएका संख्या 250 छन् भने भारतबाट आएको चाहिँ 355 जना अहिलेसम्म देखिएको छ भने हामीले कन्ट्याक्ट ट्रेसिङ चाहिँ 213 जना पुरुषको र महिला 107 जनाको चाहिँ कन्ट्याक्ट ट्रेसिङ गराएको थियौँ र अहिलेसम्म कन्ट्याक्ट ट्रेसिङ गरेको समुदायमा चाहिँ एकजना बाहेक अन्यलाई सङ्क्रमण नदेखिएको अवस्था छ र अहिलेसम्म हामी सुरक्षित नै छौँ भन्ने हामीले लागेको छ र साथै हामीले तत्काल चाहिँ क्वारेन्टाइन थप व्यवस्थापन गर्ने र होल्डिङ आइसोलेसन चाहिँ स्थापना गर्ने भनेर चाहिँ नगरबाट चाहिँ यसको निर्णय पनि भइसकेको छ र निकट भविष्यमा हामी आफ्नै आइसोलेसन चलाउँछौँ र अब स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार होम आइसोलेसन पनि सञ्चालन गर्न सकिने भएकोले गर्दा आवश्यकता अनुसार होम आइसोलेसनको पनि र होटेल क्वारेन्टाइनको पनि थप प्रक्रियाहरू पुरा गरेर चाहिँ थप होटेल क्वारेन्टाइनहरू सञ्चालन गर्नलाई पनि यो बोर्डको निर्णयबाट पास भइसकेको छ र त्यसको लागि चाहिँ केही प्रक्रियाहरू पुरा गर्नुपर्ने हुन्छ र त्यो प्रक्रिया पुरा गरिसकेपछि मात्रै हामीले त्यो होटेल क्वारेन्टाइन सञ्चालन गर्न सक्छौँ भने अब होम क्वारेन्टाइन चाहिँ हामीले अहिले गर्भवती महिला बिरामी वृद्ध लाई चाहिँ सम्भव भएसम्म उहाँहरूलाई चाहिँ हामीले होम क्वारेन्टाइन दिने गरेका छौँ त्यो पनि घरको अवस्था हेरेर मात्रै अहिलेसम्म क्वारेन्टाइनको व्यवस्था पनि त्यसरी गरेका छौँ र अहिलेसम्मको सम्पूर्ण उसलाई हेर्दाखेरि हाम्रो स्वास्थ्यकर्मी लगायत प्रशासन जनप्रतिनिधिहरूको सबै सर सहयोगले अहिलेसम्म हाम्रो नगर चाहिँ समुदायमा फैलिन सुरक्षित रहेको म अनुरोध गर्दछु।
बजेट चाहिँ अब आगामी आर्थिक वर्षको ल्याएको भए पनि अहिले सार्वजनिकरण गर्ने चाहिँ चालु आर्थिक वर्षै भइसकेको हुनाले चालु आर्थिक वर्षको बजेट कार्यक्रमको सार्वजनिकरण गर्ने बजेटको रूपरेखा खर्च र स्रोतको व्यवस्थापनको बारेमा चाहिँ यहाँ अब जानकारी प्राप्त भएकै छ होइन। यो एउटा विषम परिस्थिति पनि हो, अहिले त एउटा अप्ठ्यारो परिस्थितिमा बजेट कार्यक्रम आएको छ, धेरै स्रोत साधनहरू हाम्रो परिचालन हुन नसकेको अवस्था पनि हो, अहिले धेरै राजस्वहरू रोकिएर बसेको अवस्था पनि हो। यसले गर्दाखेरि अब हाम्रो चाहना इच्छा अनुसारको आकाङ्क्षा अनुसारको विकासको कामहरू त अपेक्षाकृत त्यति हुन नसक्ला, तर पनि यस्तो अवस्थामा आएको यो राम्रै कार्यक्रमको रूपमा आएको छ र यसले सबै क्षेत्रहरूलाई खास गरी विकासको चाहना आवश्यकताको क्षेत्रहरूलाई समेटेको छ, समेट्ने प्रयत्न गरेको छ र यहाँको विशेषता अर्जुनधाराको विशेषता यहाँको विशिष्ट अवस्थालाई मध्यनजर गर्दै अर्जुनधाराको समग्र विकास कसरी हुनसक्छ र यहाँ यो चाहिँ अलिक किसानको धेरै बसोबास भएको क्षेत्र भएको कारणले गर्दा पनि विशेष गरी कृषिलाई बढावा दिने कृषिभित्र पर्ने पशुपालन लगायतका क्षेत्रलाई विशेष प्राथमिकता दिने अनि अहिले चाहिँ स्वास्थ्यलाई त प्राथमिकता नदिइरहने कुरै भएन, पहिलो प्राथमिकता त स्वास्थ्यलाई नै दिनु पर्यो। त्यसो हुँदा यो एउटा विषम परिस्थितिमा यसबाट कसरी पार पाउने र निरन्तर रूपमा यस्ता खालका चाहिँ समस्याहरू आउँदा त्यसको निदान कसरी गर्न सकिन्छ, फेरि आउँदाखेरि अब कताको चाहिँ नाम्लो कताको दाम्लो भनेर खोजिरहने भन्दा पनि यो खालको समस्याहरू आउँदाखेरि झट्ट र तत्काल हामीले यसको समाधान गर्ने गर्नको निम्ति चाहिँ अहिले नै हामीले एउटा तयारी गऱ्यौँ भने त्यो खालको समस्या पर्दाखेरि हामीलाई सहज पनि हुने भएकोले त्यसको तयारीको लागि पनि बजेटमा चाहिँ विशेष प्राथमिकता दिएर यो कार्यक्रम आएको छ। यो चाहिँ अब समय सान्दर्भिक छ भन्ने मलाई लाग्छ र यसको साथसाथै अब रोजगारीको सिर्जना गर्ने स्वरोजगार बनाउने खालको चाहिँ उत्पादनको क्षेत्रहरूलाई बढावा दिने विशेष गरी कृषि उत्पादनको क्षेत्रलाई बढावा दिने र कृषिबाटै रोजगारीको सिर्जना गर्ने खालको कार्यक्रमहरूलाई प्राथमिकता दिएको छ, यो राम्रो विषयको रूपमा अहिले आएको छ, यसलाई राम्रो भन्न सकिन्छ। तथापि हामीले जति चाहना इच्छा राखेका थियौँ त्यति त पूर्ण हुन सक्ने अवस्था त छैन, किनभने यो समयको कारणले यो परिस्थितिमा जुन ढङ्गले आएको छ यो सन्तोषजनकै छ भनेर भन्न सकिने अवस्था हो। र यसको साथसाथै अब अरू क्षेत्रहरू पनि छन्, जस्तो शिक्षा क्षेत्र हाम्रो चाहिँ अहिले एउटा डामाडोलको अवस्थामा छ, पठन पाठन रोकिएको छ, नानीहरूको भविष्यमा प्रश्न चिन्ह खडा भएको छ. अब त्यो विद्यालयलाई चाहिँ कसरी सञ्चालन गर्ने, त्यसको निम्ति कसरी व्यवस्थापन गर्ने, त्यसको निम्ति अब पठन पाठनको निम्ति आवश्यक तयारीहरू कसरी गर्ने, त्यसलाई अझ व्यवस्थित गराउन, अब विद्यालय खुलेको अवस्थामा त्यसलाई कसरी एकदम चाहिँ त्यो यो रोकिएको अवस्थालाई पनि अब बिल्कुल हुने गरी कसरी त्यसलाई लाने भने त्यसलाई पनि प्राथमिकतामा राखेर हिजो स्वयंसेवीको रूपमा काम गर्ने शिक्षक शिक्षिकाहरूको लागि पनि केही पारिश्रमिकको व्यवस्था गरेको पनि देखिएको छ. यो पनि राम्रै विषय राम्रो ढङ्गले आएको मलाई लाग्छ. र पूर्वाधारको कामहरूमा पनि खालि विकासको पूर्वाधारको कामहरूमा पनि विशेष गरी कालोपत्रे अहिले यो सालबाट चाहिँ प्रत्येक वडाले 1 किलोमिटर कालोपत्रेको कार्यक्रमलाई अगाडि बढाएर लिएर जाने. अब पुल कलबोर्डको समस्या मलाई लाग्छ त्यति धेरै छैन होला. सानातिना पुलहरू नगरले बनाउन सक्ने धेरै पुल कलबोर्डहरू बनेको छ. ठुलो ठुलो पुल कल पुलहरू चाहिँ प्रदेश र सङ्घले बनाउने हो. त्यसको निम्ति केही तयारीहरू प्रदेश र सङ्घले पनि गरिरहेको अवस्था छ. लामा खालका बाटाहरू, ठुला खालका बाटाहरू को योजनाहरू प्रदेश र सङ्घले अगाडि बढाइरहेकै अवस्था छ. निर्माणको काम पनि भइरहेको अवस्था छ. त्यसो नगर क्षेत्रभित्र नगरको दायित्वभित्र पर्ने अरू पूर्वाधारको कामहरू पनि चाहिँ नगरले अगाडि बढाइरहेको छ. र अब अहिले चाहिँ कालोपत्रे विशेष एउटा नगरको अब गौरवकै योजना होला होइन, कालोपत्रेलाई लिएर जाने भन्ने कुरो ल्याएको छ. यो पनि पूर्वाधारको हिसाबले अब अहिलेको जनताको माग चाहना अनुसारको कार्यक्रममा आएको छ. यो कार्यक्रम पनि एउटा अहिले समय सान्दर्भिक छ भन्ने मलाई लाग्छ होइन. यो ढङ्गले कार्यक्रमहरू धेरै क्षेत्रहरूलाई समेटेर चाहिँ यो बजेट आएको छ. र यो सार्वजनिककरण गर्दाखेरि यी कुराहरू देखिएको छ. तर कार्यान्वयनको क्षेत्र महत्त्वपूर्ण विषय चाहिँ कार्यान्वयनको क्षेत्र हो. कार्यान्वयनको क्षेत्रलाई चाहिँ हामीले व्यवस्थित गर्न सक्नु पर्यो. कार्यान्वयनको क्षेत्रलाई चाहिँ बढी पारदर्शी बनाउने, बढी क्रियाशील बनाउने र यो चाहिँ जनमुखी पनि बनाउने, जनतालाई चुस्त दुरुस्त ढङ्गले सेवा दिने खालको ढङ्गले हामीले जान सक्यौँ भने यो कार्यक्रमलाई हामीले राम्रोसँग सफल बनाउन सकिन्छ र यसको परिणाम पनि राम्रो भोलि देखिन सक्ने अवस्था चाहिँ छ. यसतर्फ ध्यान दिन पर्छ भन्ने मलाई लाग्छ. त्यसो भएको हुनाले यो सार्वजनिक कार्यक्रमबाट जुन कुरा अहिले सुनिएको बुझिएको छ यो एउटा ठिकै ढङ्गले त्यत्रो ठुलो महत्त्वाकाङ्क्षी पनि मलाई लाग्दैन. आवश्यकै कुराहरू आएको छ र महत्त्वाकाङ्क्षी हिसाबले आएको जस्तो लाग्दैन. यो आवश्यकै हो भन्ने लागेको छ र त्यो ढङ्गले अगाडि बढ्दा नगर सफलै हुन्छ र त्यसको निम्ति अब तपाईँ हामी सबैको साथ सहयोग चाहिन्छ होइन. विशेष गरी यो कार्यक्रमहरू यसरी आएको कार्यक्रमहरू चाहिँ जनताको बिचमा जनतालाई सुसूचित गर्ने, जनतालाई सूचना दिने क्षेत्र भनेको चाहिँ अब चाहिँ सञ्चार क्षेत्र पनि हो. धेरै योजनाहरू, धेरै कार्यक्रमहरू सङ्घबाट पनि प्रदेशबाट पनि आएको छ. तर त्यो ढङ्गको प्रचारहरू, त्यो ढङ्गको सूचनाहरू चाहिँ सम्प्रेषण राम्रोसँग हुन सकिरहेको अवस्था छैन. र अब यसरी हामीले काम गर्दाखेरि त्यसलाई चाहिँ अब दिगो कसरी बनाउन सकिन्छ, हामीले निर्माण गरेको कुराहरू दिगो कसरी हुनसक्छ, विकासको कुरालाई दिगो गर्न सकिएन भने चाहिँ फेरि त्यो चाहिँ निरन्तर साह्रै पछि बल्झिरहने कुराहरू हुन्छ र त्यसले चाहिँ जहिले समस्याको रूपमा आइरहन्छ. हामीले धेरै ठाउँ देखिएका छौँ, सुनेका छौँ, कालोपत्रे बनाउँदा बनाउँदै 2 महिना नपुगी उकिएर जान्छ. यहाँहरूलाई थाहा छ, हामी सबैलाई थाहा छ, एउटा कालोपत्रे सडक निर्माण गर्दाखेरि अहिले न्यूनतम पनि सामान्य पनि 1 किलोमिटर कालोपत्रे सडक निर्माण गर्नुपर्यो भने 1 करोड रुपियाँ लाग्ने गर्दछ. अनि त्यो ठुलै पैसा हो नि त हाम्रो निम्ति त होइन. स्रोत जुटाउने, स्रोत खोज्ने, बजेट खोज्ने कुराहरू निकै जटिल छ. ल्याएर अनि जुन ठाउँमा कार्यान्वयन हुनुपर्ने र त्यसलाई चाहिँ हामीले दिगो पनि दिनुपर्ने हो. त्यहाँ आएर चाहिँ काम व्यवस्थित नभएर, त्यसको चाहिँ तपाईँको गुणस्तरीय नभएर, त्यसको पारदर्शी नभएर चाहिँ त्यहाँ सामान्य ढङ्गले औपचारिकता पुरा गर्ने हिसाबले काम भइदियो भने त हाम्रो बजेट त बालुवामा पानी हाले जस्तो हुन्छ. यो ढङ्गले त हामी कहिले पनि विकासमा अगाडि बढ्न पनि सक्दैनौँ. त्यसो त अहिले समग्र रूपमा चाहिँ के देखिन्छ, कार्यान्वयनको पाटो चाहिँ महत्त्वपूर्ण रहेछ. कार्यान्वयनको पाटोलाई चाहिँ हामीले जति चुस्त दुरुस्त गर्न सक्यो, जति राम्रो पारदर्शी गर्ने त्यति नै विकास दिगो हुँदो रहेछ, चाहिँ दीर्घकालीन पनि हुँदो रहेछ. यो कुरालाई चाहिँ अब हामीले सिङ्गो नगरले, नगरको त दायित्व नै हो, र अब आम सञ्चार जगत र आम नागरिक के अरे तपाईँको सामाजिक क्षेत्रमा रहनुभएको चाहिँ नागरिकहरूको सङ्घ संस्थाहरूको पनि दायित्व हो निगरानी गर्ने, अनुगमन गर्ने, सुझाव दिने, सल्लाह दिने, काम चाहिँ सबैको सबै नागरिकको दायित्व पनि हो त्यो ढङ्गले गरियो भने मलाई लाग्छ हामी सफल हुन सक्छौँ. अब केही नगरको समस्याहरू विगतदेखि देखिएको छ जस्तो खोलाको समस्या प्राकृतिक स्रोतको समस्या यसको अब पहिचान र निदानको निम्ति अघि मेयर साहबले पनि भन्नुभयो कतिपय चाहिँ अब पहिचानको विषयहरू जुन समस्यालाई समाधान गर्न चाहिँ जुन खालको हामीले त्योभित्र रहेका समस्याहरूको बारेमा अध्ययन गर्नुपर्ने बुझ्नुपर्ने कुराहरू त्यो केही चाहिँ अब त्यो ढङ्गले जान पनि नसकेको कारण पनि हुनसक्छ भने अर्को कुरा चाहिँ के पनि हो त्यति मात्रै कुरा चाहिँ होइन अर्को कुरा के पनि हो भने यो एउटा असामान्य परिस्थितिको अलि सिर्जना भएपछि त्यसको फाइदा उठाउन चाहिँ सबैजना लागिहाल्ने यो चाहिँ परिवेश हाम्रो समाजभित्र छ विद्यमान छ कि त्यसको फाइदा लिइहाल्ने फाइदा लिनको निम्ति जे पनि गर्न तयार भइहाल्ने यो प्रवृत्ति पनि हामीसँग छ यो प्रवृत्तिले पनि केही कामहरू गरेको हो त्यसले गर्दा त्यो पनि हो र अर्को समस्याको समाधान गर्ने निदान गर्ने सवालमा जुन ढङ्गले काम गर्नुपर्थ्यो त्यो ढङ्गको काम गराइमा हाम्रो पनि कमी कमजोरी चाहिँ रहेको हो दुइटै कारणले गर्दा सहज बनेर त्यो समस्याहरू आएको हो. अब त्यसको निदानको खोजी र त्यसको समाधान र त्यसलाई सहज ढङ्गले अगाडि बढाउनको निम्ति प्रयत्न चाहिँ नगरले पनि गरेको छ हामी प्रदेशले पनि गरेका छौँ. प्रदेशले पनि त्यसको निम्ति नीति नियम बनाउने त्यसलाई कडाइको ढङ्गले अगाडि ल्याउने र कानुनको दायराभित्र सबै आउनुपर्छ कानुनको दायराभित्र रहेर सबैले काम गर्नुपर्छ कानुनभन्दा कोही माथि हुँदैन कानुनभित्रै सबैले बसेर काम गर्नुपर्छ भन्ने कुरालाई चाहिँ अलिकति लागु गरेर जानुपर्छ भनेर प्रदेशले पनि त्यो सोच बनाइरहेको अवस्था हो. हामीले त्यो छलफलको क्रममै थियौँ यो फेरि कोरोना चाहिँ अब अलि व्यापकता भएकोले लकडाउन इत्यादिको कारणले हाम्रो छलफल केही दिन रोकिएको छ र त्यसको निम्ति चाहिँ विधेयक पनि सदनमा चाहिँ अगाडि आइसकेको छ त्यसलाई छलफल गरेर टुङ्ग्याउने कुरा पनि केही बाँकी रह्यो त्यसलाई हामीले टुङ्ग्याएर लिएर जान सकेनौँ तर हामी यो हिउँदे अधिवेशनमा ती सबै कुराहरू टुङ्ग्याउँछौँ टुङ्ग्याएर अगाडि जानेर त्यसको निम्ति खास प्रदेशको तर्फबाट हाम्रो देखिएको नदीजन्य पदार्थहरूको हकमा चाहिँ अनुगमनको कामहरू भएको छ विगतमा अनुगमन कामहरू गराइएको छ त्यसले त्यस त्यो अनुगमनबाट देखिएको त्यहाँ देखिएको समस्याहरूको राम्रैसँग पहिचान पनि भएको छ त्यो समस्याको कुराहरू के हुन् भन्ने कुराको पनि केही अध्ययनहरू भएको छ त्यसको रिपोर्टिङ पनि प्रदेश सरकारलाई गरिएको छ र त्यसको समाधानको निम्ति नगरसँग मिलेर अगाडि बढ्ने कुरामा अब प्रदेश सचेतै छ होइन प्रदेशले त्यो योजना बनाएकै छ त्यसमा अगाडि बढ्छ किनभने त्यो त साझा विषय पनि हो नदीजन्य प्राकृतिक स्रोत स्थानीय सरकार र प्रदेश सरकारको त्यसो हुँदा त्यो साझा दायित्वको विषय पनि भएकोले त्यसको समाधान गरेर लिएर जाने कुरा सधैँ नै छ तर मलाई लाग्छ यो साल त्यस्तो नहोला किन भन्दा अब केही न केही ऐन नियमबाट पनि हामीले बाँधेर ल्याएका छौँ के बाँधिएका छन् मान्छेहरू गैर कानुनी ढङ्गले जो त्यो व्यवसायमा लाग्नु भएको छ उहाँहरूले गैर कानुनी ढङ्गले काम गर्नुभएको छ त्यो हामीले देखेका छौँ. कतिपय क्रसर उद्योगीहरूले जुन नियमको परिधिभित्र रहेर क्रसर उद्योग चाहिँ नदीबाट कति टाढा राख्नुपर्छ त्यो खालको कानुन परिपालना नगरिरहेको अवस्था पनि अहिले देखिएको छ त्यसको निदानको निम्ति पनि प्रदेश सरकारले पक्कै सोध्छ. यदि कानुनको परिपालना गर्दैन कसैले भने कानुनी कारवाही अवश्य हुन्छ त्यो त्यसमा छुटको कुरा हुन सक्दैन मुलाइजाको कुरा हुन सक्दैन मुलाइजाको कुरा गर्नु पनि हुँदैन सबैले एउटा कानुनको परिपालना गरेर लिएर जानुपर्छ एउटा सिस्टममा जानु जग्गा धनीहरू जो जग्गा धनीको नामबाट आउनु भएको छ उहाँहरूको भूमि हो उहाँहरूले जमिन कमाएर जोतबोक गरेर अन्नबाली उब्जाएर खानु पाउनुहुन्छ तर त्यहाँको माटो धरती उक्काएर खाडल बनाएर बेच्ने अधिकार उहाँहरूलाई कानुनले दिएको छैन. उहाँहरू बेच्नुहुन्छ भने उहाँहरूले खानी दर्ता गर्नु पऱ्यो खानी उत्खननको निम्ति उहाँहरूले कानुनबाट त्यो अनुमति लिनु पऱ्यो बेच्न उहाँहरूले पाउनुहुन्छ नपाउने भन्ने कुरा होइन तर उहाँहरूले त कानुनी परिपालन त गर्नुभएको छैन उहाँहरूको त जोर जबरजस्तीले काम गर्नुभएको छ त्यसकारण जोर जबरजस्तीले काम गर्ने मान्छे अब के अरे हुलुज्जत गर्ने कुरा त क्षणिक हुन्छ नि दीर्घकालीन त हुँदैन नि त्यो त टिक्दैन नि कानुन र राज्यको अगाडि एक दुई व्यक्तिले हुलुज्जत गर्दैमा त्यो सधैँ उसको राज्य चलिरहन्छ भन्ने कुरा त हुँदैन त्यसकारण त्यसको पनि निदानको खोजी हुन्छ उहाँहरू आउनु पऱ्यो कानुनको दायराभित्र उहाँहरू उत्खनन गर्नुहुन्छ भने उहाँहरूले चाहिँ खानी दर्ता गर्नु पऱ्यो त्यो ढङ्गले जानु पऱ्यो त्यसकारण यी सबै तमाम कुराहरूलाई चाहिँ परिपालना गराउने कुरा हुन्छ त्यो हुनुपर्छ र अहिले नहुनुको पछाडि हामीसँग कति कानुनहरूको अभाव यी समस्याहरू पनि थियो त्यसले गर्दा पनि अब केही अप्ठ्यारो र असजिलोहरू भएको तर अब त्यस्तो हुँदैन र त्यसलाई एउटा सहजता हुन्छ
भन्ने लाग्छ र मलाई लाग्छ यसपालि यो नगरले पनि त्यसलाई अब कसरी जाने भन्ने कुरा हिजोभन्दा धेरै अध्ययन भएको छ, त्यसका समस्याहरूलाई केही बुझेको छ, समस्यालाई समाधान गर्ने गरी नगर अगाडि आएको छ होइन, त्यसले सूचनाहरू अब निकालिसकेको छ त्यो ठेक्का प्रक्रियाको बारेमा। मलाई लाग्छ अब त्यस्तो हुँदैन होला, हुनु हुँदैन भन्ने कुरा हो, त्यसले सहजता प्रदान गर्यो भने त्यसबाट पनि हाम्रो आगामी सालको स्रोत मा विकास हुनेछ। तमाम हामीसँग प्रकृतिको स्रोत ठुलो छ अर्जुनधाराको होइन, वन जङ्गलको स्रोत पनि हामीसँग ठुलो छ, नदी जन्य पदार्थहरूको स्रोत पनि हामीसँग ठुलो छ, अरू प्राकृतिक चाहिँ तपाईँको दृश्य अवलोकन गर्ने पर्यापर्यटनको क्षेत्र पनि हाम्रो ठुलो छ, पर्यापर्यटनको क्षेत्र पनि हामी प्रचुर मात्रामा विकास गर्न सक्छौँ, र पर्यापर्यटनलाई हामीले हाम्रो कृषिलाई पर्यटनमा जोड्न सक्छौँ, हाम्रो धार्मिक स्थलहरूलाई हामी पर्यापर्यटनमा जोड्न सक्छौँ, हाम्रो प्राकृतिक स्थलहरूलाई हामी पर्यापर्यटनमा जोड्न सक्छौँ, यो पनि प्रचुर सम्भावना हाम्रो नगरमा छ। यी सबै कुरालाई जोड्ने गरीको, यसलाई समेट्ने गरीको, यसलाई कुनै न कुनै हिसाबले सम्बोधन गर्ने गरीको यो कार्यक्रम आएको छ, र यो चाहिँ अहिले यो उसमा सार्वजनिक गर्ने क्रममा यो कार्यक्रमले यो विषयहरूलाई अगाडि ल्याएको छ। त्यसो हुँदा चाहिँ मलाई लाग्छ आगामी दिनहरूमा हामी अलिक एक कदम अगाडि जान सक्छौँ।
उहाँहरू हुनुहुन्थ्यो अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार राणा, प्रमुख प्रशासकीय अधिकृत पङ्कज भुर्तेल, योजना अधिकृत हिमराज सेडाई, स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेत र प्रदेश सांसद बिर्ख प्रधान। अर्जुनधारा नगरपालिकाद्वारा आयोजित आर्थिक वर्ष 2077-78 लागि पारित गरेको नीति कार्यक्रम र बजेट राजपत्रमा प्रकाशित गरी सार्वजनिकीकरण गरिएको कार्यक्रममा धारणा राख्दै आजको अर्जुनधारा खबर यति नै। 2077 वैशाख 1 गते अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार राणाले रेडियो भिजन मार्फत सार्वजनिक गर्नुभएको नगरको गीत यहाँहरूका बीचमा राख्दै आजको अर्जुनधारा खबरबाट म गणेश पोखरेल पनि बिदा चाहन्छु। नमस्कार।
संस्कृति को धनी यही माटो में जन्म्यो हमी कति भाग्यमानी स्वर्ग भन्दा कहाँ कम छ रायो संसारमा जिनायो टाङटिङ बिरिङ सुखानीले हरियाली ल्यायो
साँदो टार काली कपित पवित्र छ ठाउँ शनि सरिन बजार हाम्रो ऐतिहासिक ठाउँ यसै ठाउँमा रहने हामी कति भाग्यमानी यसै ठाउँमा
Arjun Dhara Nagara, Pyaro Arjun Dhara Nagara.
पूर्वमा छ काली झोडा पश्चिम दै झोडा धार्मिक स्थल फाल्गु नन्दा छ नि जेठा गुम्बा बस्ने हामी कति भाग्यमानी यही ठाउँमा बस्ने हामी कति भाग्यमानी कोही भन्दा कहाँ कम छ रायो
हाम्रो अर्जुन
सुखानी र पाण्डापुर ऐतिहासिक ठाउँ सालबारी र साठी मुरे मनरम्ने गाउँ
हरेक दिन प्रगतिमा पटको मदिका छु सारा गाउँ नगरवासी सबै एक भाछौँ
यही नगरमा बस्ने हामी कति भाग्यमानी यही नगरमा बस्ने हामी कति भाग्यमानी संसारमा कहाँ कम छ रायो
हाम्रो अर्जुन नगर
संस्कृति को धनी यही माटो मा जन्म्यो हामी कति भाग्यमानी
प्रकृति को धनी हामी संस्कृति को धनी यही माटो मा जन्म्यो हामी कति भाग्यमानी
स्वर्ग भन्दा कहाँ कम छ रायो
हाम्रो अर्जुन